यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। मुलुकमा पहिलो पटक स्तन क्यान्सरको वंशानुगत परीक्षण जीन सिक्वेन्सिङ सफल। नेपाललाई बाल विवाह मुक्त राष्ट्र बनाउने अभियान शुरू। अभियानको संकल्प पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षर। सन् 2024 11,40,000 भन्दा बढ़ी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोद्वारा स्पेस डकिङ प्रयोग मिशन सफलतापूर्वक प्रक्षेपण। र नेपाल पुलिस क्लब ललित स्मृति एन्फा अण्डर 18 युथ लीगको अन्तिम खेलमा न्युरो टीम एनआरटीसँग पराजित।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मुलुकमा पहिलो पटक स्तन क्यान्सरको वंशानुगत परीक्षण जीन सिक्वेन्सिङ सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएपछि अबदेखि सोही प्रयोगशालामा स्तन क्यान्सरको वंशानुगत परीक्षण गरिनेछ। यसअघि यस्तो परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता रहेको थियो। भारतमा स्तन क्यान्सरको वंशानुगत नमूना परीक्षणका लागि 60,000 रूपियाँ लाग्ने गरेकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा 30,000 रूपियाँमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रीको निजी सचिवालयले जनाएको छ। सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्च शिक्षामा पहुँच बढ़ाउन मध्य प्रदेश सरकारले प्रदेशका 600 भन्दा बढ़ी छात्रलाई छात्रवृत्ति दिने भएको छ। दलित, विपन्न, मुस्लिम तथा जेहेन्दार गरी 4 समूहमा दिने छात्रवृत्तिका लागि सामान्यतर्फ 25,000 र प्राविधिकतर्फ 35,000 रूपियाँ वार्षिक छात्रवृत्ति रकम दिइने मध्य प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक ठूलो बाबु दाहालले बताउनुभयो। पर्याप्त संख्यामा आवेदन परेकाले निर्धारित 4 समूह र जिल्लागत ढंगले बराबरी हुने गरी छात्रवृत्तिका लागि उम्मेद्वार छनौट हुने निमित्त निर्देशक दाहालले बताउनुभयो। यसै गरी मध्य प्रदेश सरकारले मधेस आन्दोलन र सशस्त्र द्वन्दमा शहीद भएका परिवारका लागि स्वास्थ्य बीमा गर्ने भएको छ। मधेस आन्दोलन र सशस्त्र द्वन्दमा शहीद भएका 1,081 परिवारलाई स्वास्थ्य बीमा गर्न मधेस सरकारको गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य बीमा बोर्ड बीच सम्झौता भएको मन्त्रालयका प्रदेश सचिव उद्धव प्रसाद रिजालले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बाल कल्याण परिषदको अगुवाईमा आजदेखि शुरू भएको मुलुकलाई बाल विवाह मुक्त राष्ट्र बनाउने अभियानको संकल्प पत्रमा हस्ताक्षर गर्नुभएको छ। बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानका प्रतिनिधिहरूसँग आज प्रधानमन्त्री निवास बालवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले संकल्प पत्रमा हस्ताक्षर गर्नुको साथै अभियान सफलताको कामना गर्नुभयो। उहाँले बाल विवाह अपराध भएकाले यस विरूद्ध अभियान सञ्चालन गरी मुलुकलाई बाल विवाह मुक्त राष्ट्र बनाउन सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो। आँखा रोगको उपचारमा सर्वसाधारणको सहज पहुँच पुर्याउन नेत्र विश्वविद्यालय महत्वपूर्ण हुने सरकारवालाहरूले बताउनु भएको छ। नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल गर्न आज बसेको राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा तिलगंगा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर रीता गुरूङले आँखा सम्बन्धी रोगको अध्ययन अनुसन्धान गर्न विश्वविद्यालय महत्वपूर्ण हुने बताउनुभयो। बैठकमा सांसदहरूले सर्वसाधारणलाई आँखा रोगको उपचारमा सहज पहुँच पुर्याउनु पर्ने र आँखा उपचार सम्बन्धी सामग्री उत्पादन तथा निर्यात गर्न कानूनी व्यवस्थालाई सहज बनाउने विषयलाई विधेयकले सम्बोधन गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले आम नागरिकका छोराछोरीले नेत्र विश्वविद्यालयमा न्यूनतम शुल्कमा अध्ययन गर्ने अवसर पाउने गरी विधेयक संशोधन गरिनुपर्नेमा पनि जोर दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको बताउनु भएको छ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज काठमाण्डुमा आयोजना गरेको 6ठौं श्रम संसदलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै देश विकासको आधार भएको बताउनुभयो। राष्ट्रपति पौडेलले प्रकृतिको दोहन र मानवीयताप्रतिको व्यवस्थाले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढ़ेकामा चिन्ता व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रूपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको स्मरण गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस काठमाडौँ जिल्ला कार्य समितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज आयोजना गरेको पार्टीको 100 दिने अभियानको समापन गर्दै उहाँले सबै नेपाली एकताबद्ध भएर गणतन्त्रलाई सुदृढ़ बनाउनु आजको आवश्यकता भएको बताउनुभयो। सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट प्रेरित भएर नेपाली कंग्रेस मात्र नभई सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर राष्ट्र निर्माणका काममा अघि बढ़िरहेको भन्दै यो एकता सधैं अक्षुण रहनुपर्नेमा जोड़ दिनुभयो। आजै मेलमिलाप दिवसका अवसरमा सुन्दरी जलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले प्रतिपादन एवं अंगीकार गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि उत्तिकै रहेको धारणा व्यक्त गरिएको छ। कार्यक्रममा नेपाली कंग्रेसका नेता तारिणी दत्त चटौतले बीपी कोइरालाले लिनुभएको साहसिक कदमका कारण नेपालको प्रजातान्त्रिक आन्दोलन सफल भएको बताउनुभयो। प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले बीपी कोइरालाले 33 वर्ष अघि लिनुभएको मेलमिलापको नीति आज पनि उत्तिकै महत्व रहेको बताउनुभयो। संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले देश जनता र प्रजातन्त्रका पक्षमा स्वदेश फर्कनुभएका बीपी कोइरालाले लिनुभएको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले समितिको क्यालेण्डर बनाउन उपसमिति गठन गरेको छ। समितिको आज बसेको बैठकले समितिको काम कार्यवाहीलाई प्रभावकारी बनाउनका लागि क्यालेण्डर बनाउन 5 सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा नेपाली कंग्रेसबाट दिनेश कुमार यादव, नेकपा एमालेबाट ठाकुर प्रसाद गैरे, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाङ्गी र राप्रपाबाट बीना लामा सदस्य रहनु भएको छ। समितिमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले क्यालेण्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेण्डर बनाउन प्रस्ताव गर्नुभएको थियो। प्रतिनिधि सभा अर्थ समितिको आज बसेको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2080 सैद्धान्तिक छलफल भएको छ। समितिको आज बसेको बैठकमा प्रतिनिधि सभा सदस्यहरूले भन्सारको प्रक्रियामा नरहेका र प्रक्रिया बाहिरबाट कच्चा पदार्थ लगायत कृषिजन्य वस्तुहरू देशभित्र भित्रने गरेकाले त्यस्ता वस्तुहरूलाई निरुत्साहित गर्ने गरी विधेयक आउनुपर्ने धारणा राख्नुभयो। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भन्सारलाई प्रविधि मैत्री, लगानी मैत्री र निकासी मैत्री बनाउनु पर्ने धारणा राख्नु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कानून कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताउनु भएको छ। चितवनमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानून कार्यान्वयनमा आफू क्रियाशील रहेको बताउनुभयो। उहाँले नीतिगत सुधारलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको बताउनुभयो। मन्त्री पौडेलले भरतपुर अस्पताल र बीपी कोइराला स्मृति क्यान्सर अस्पताललाई व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारले विदेशी पर्यटकको संख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवर्धन तथा डिजिटल बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटक आगमन बढ़ाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणको काम गरिरहेको बताउनुभयो। नेपाल पर्यटन बोर्डको 26 वार्षिक उत्सवमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन विकासका लागि सरकारले नयाँ पर्यटन नीति तयार गरिरहेको र यसलाई चाँडै पूर्णता दिने बताउनुभयो। उहाँले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी पीपीपीको अवधारणालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रवर्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढ़ाउन डिजिटल मार्केटिङलाई जोड़ दिन निर्देशन दिनुभयो। पछिल्ला दिनमा चिसो स्याट चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ। शीतलहर, बाक्लो कुहिरोका कारण चौपाया, पशु पंक्षी तथा बाली नालीलाई समेत असर पुगेको छ। चिसोकै कारण अहिले सदरमुकाम जलेश्वर सहित जिल्लाका शहरी तथा ग्रामीण भेगमा मानिसको चहल पहलमा समेत कमी आएको छ। असामको पूर्वी क्षेत्र कमल बजारमा अव्यवस्थित कमल बजार विमानस्थलमा यसलाई फेरि सुन्नुहोला। अछामको पूर्वी क्षेत्र कमल बजारमा अवस्थित कमल बजार विमानस्थलमा हालै गरिएको परीक्षण सफल भएपछि स्थानीय उत्साहित बनेका छन्। हवाई उडान परीक्षण सफल भएसँगै अब नियमित उडान गर्ने व्यवस्था गर्नुपर्नेमा स्थानीयको माग छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
2048 सालमा शिलान्यास गरेको विमानस्थल 2050 सालदेखि निर्माण कार्य थालनी भएको थियो। स्थानीयले उपलब्ध औजारको प्रयोग गरी विमानस्थल निर्माण गर्दाको क्षणलाई स्थानीय दीर्घबहादुर विष्टले यसरी सम्झिनुभयो।
हामीले फलामको हातले चलाउने गाडीमा माटो बोकेको।
2056 सालमा विमानस्थलको निर्माण कार्य सम्पन्न भए तापनि 2068 सालमा पहिलो पटक परीक्षण उडान भएको थियो। ग्राभेल भएपछि पौष 13 गते दोस्रो पटक सफल परीक्षण उडान भएको छ। परीक्षण उडान भएसँगै यस क्षेत्रको विकासमा टेवा पुग्ने स्थानीय खेम भण्डारी बताउनुहुन्छ।
नियमित रूपमा सञ्चालन हुनुपर्छ। यहाँका पिछडिएको क्षेत्रको विकासको लागि एयरपोर्टको सञ्चालनले महत्वपूर्ण टेवा पुग्नेछ।
विनियोजित 1.5 करोड रकमबाट ग्राभेलको कार्य सम्पन्न भएपछि परीक्षण उडान भएको हो। कमल बजार नगरपालिकाका निवर्तमान नगर प्रमुख ओम प्रकाश विष्ट।
अहिले ग्राभेल गरेको छ, 2 करोड ब्रिज भयो, अहिले बनाउँदाखेरि डिटेल सर्वे 22 करोडको छ। यसको तारबाड किस्तो भवन सहित
आफैले शिलान्यास गरेको विमानस्थलको परीक्षण उडान सँगै नियमित सञ्चालनको चर्चा चुलिएपछि तत्कालीन सांसद रामबहादुर विष्टले यसरी खुसियाली व्यक्त गर्नुभयो।
शिलान्यास गर्दाखेरि त एयरपोर्ट बन्छ र भन्ने मान्छेलाई लागेको थियो। पछि यहाँका आम जनताहरूले कुटो र कोदालाले खनेर यस्तो मैदान बनाइदिए कि यसको धन्यवादका पात्र यहाँका जनता दाजुभाइ हुनुहुन्छ।
हवाईजहाज नियमित सञ्चालनका लागि केन्द्र सरकारले कमल बजार विमानस्थललाई प्राथमिकतामा राख्नुपर्ने कमल बजार नगरपालिकाका नगर उपप्रमुख शारदा विष्ट कुँवरको भनाइ छ।
यो एयरपोर्टलाई निरन्तरताको लागि राज्यले अब परीक्षणमा मात्रै सीमित नराखेर निरन्तरताको लागि प्राथमिकरणमा राख्नेछ भन्ने आशा गरेका छौँ।
परीक्षण उडान भएसँगै हप्तामा एक दिन अनिवार्य उडान गर्ने गरी तयारी भइरहेको कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिनुभयो।
परीक्षण उडानले मात्रै हाम्रो उद्देश्य पूरा हुँदैन, हामीले यो एयरपोर्ट सञ्चालनको निरन्तरता खोजिरहेका छौँ।
कमल बजार नेपालगंज काठमाडौँ हप्तामा एक दिन सञ्चालन गर्छौँ, आवश्यकता अनुसार हामी 2 दिन 3 दिन पनि गर्छौँ।
परीक्षण उडानका क्रममा विमानस्थलमा तारा एयरको जहाज सफल अवतरण गराउन सफल पाइलट क्याप्टन सञ्जीव श्रेष्ठले विमानस्थलमा जहाज सञ्चालनमा कुनै समस्या नरहेको बताउनुभयो।
अनुभवको कुरा गर्दाखेरि राम्रो छ, खासै त्यस्तो कठिनाई देखिएन। अब धावन मार्ग चाहिँ पछि भएको हुँदा पानी पर्ने समयमा अलिकति गाह्रो होला भन्ने मलाई लाग्छ।
कमल बजार विमानस्थलको धावन मार्ग पिच गर्न र तत्कालीन दण्डमा भत्काइएका संरचना निर्माण गर्न 22 करोड रकम लागत इस्टिमेट तयार पारिएको छ। विमानस्थलको स्तर उन्नतिसँगै नियमित उडान भएमा जिल्लाका विभिन्न पर्यटकीय स्थलहरू रामारोशन, तितौडा, त्रिपुरा सुन्दरी नजिकै रहेको कर्णाली नदीमा राफ्टिङको ठूलो सम्भावना भएकाले पर्यटन प्रबन्धनमा टेवा पुग्नेछ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गर्नुभएको छ। नेपालको संविधान बमोजिम सभामुख देवराज घिमिरेको सिफारिशमा झापाका शिवसताक्षी नगरपालिका 2 निवासी राईलाई सचिव पदमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका पूर्व अध्यक्ष दीर्घनारायण अरियाल सहित 12 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले तत्कालीन अध्यक्ष अरियाल र तत्कालीन इन्जिनियर नवीन थापासँग जनही 35,29,000, प्रमुख प्रशासकीय अधिकृत पूरण गुरूङसँग 27 लाख, कमल प्रसाद गौतम र सब इन्जिनियर सूर्य प्रसाद पौडेलसँग जनही 8,34,000, उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेलसँग 27 लाख रूपियाँ बिगो र कैद सजायमा गर्दै मुद्दा दायर गरेको हो। गाउँपालिकाको ओडा नम्बर 1 स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन काम गरेकाले उनीहरू विरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपाल टेलिभिजनबाट प्रसारण हुने समाचार र कार्यक्रमका विषयवस्तु अन्तर्राष्ट्रिय अभ्यास एवं राष्ट्रिय आवश्यकतामा आधारित हुनुपर्नेमा जोड़ दिइएको छ। सार्वजनिक सेवा प्रसारण पीएसबीमा कार्यक्रमका विषयवस्तु चयन, कार्यक्रम उत्पादकको जिम्मेवारी एवं जवाबदेहिता विषयमा आज सिंहदरबारमा आयोजित अभिमुखीकरण कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पीएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर पूर्ण पीएसपी बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। वहाँले मुलुकको सांस्कृतिक, सामाजिक र भौगोलिक विविधतामा आधारित भएर नागरिकले बुझ्ने खालका विषयवस्तु उत्पादन गर्ने र जनताका समस्या उजागर गरी नीति निर्मातासम्म पुर्याएर समाधान गर्ने गरी अगाडि बढ़नुपर्ने आवश्यकता औल्याउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपाने र सार्वजनिक सेवा प्रसारण नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्री नेउपानेले पीएसबीको उद्देश्य अनुसार प्रसारण सामग्रीलाई प्राथमिकतामा राख्दै पीएसबीको प्रसारण जनता केन्द्रित बनाउन प्रसारणमा संलग्न सबै जनशक्तिलाई एकीकृत भएर लाग्न आग्रह गर्नुभयो। अभिमुखीकरण कार्यक्रममा संचार विज्ञ रघु मैनालीले सार्वजनिक सेवा प्रसारणका विषयवस्तु नागरिक केन्द्रित कसरी बनाउने भन्ने सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो। अभिमुखीकरण कार्यक्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यक्रम उत्पादन र प्रसारणसँग सम्बन्धित प्रसारकहरू सहभागी हुनुहुन्थ्यो। चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। रत्नगर नगरपालिका 13 जयमंगलामा गैंडाको आक्रमणबाट रत्नगर 16 बस्ने 70 वर्षीय कृष्ण कुमारी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। स्थानीय जंगलबाट आज दिउँसो गैंडा बस्तीमा प्रवेश गरेपछि भएको घटनामा अन्य पाँचजना घाइते भएका छन्। घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले आफ्नो स्पेस डकिङ प्रयोग मिशन स्प्याडेक्स सफलतापूर्वक प्रक्षेपण गरेको छ। मिशन अन्तर्गत ध्रुवीय स्याटेलाइट प्रक्षेपण वाहन र दुई उपग्रह सोमबार बंगालको खाड़ीको तटमा रहेको श्रीहरिकोटबाट प्रक्षेपण गरिएको हो। पीएसएलभी C60ले स्प्याडेक्स र 24 पेलोडहरू सफलतापूर्वक प्रक्षेपण गरेको इसरोले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। स्प्याडेक्स मिशनमा पीएसएलभी C60द्वारा प्रक्षेपण गरिएको दुई साना अन्तरिक्ष यानहरू समावेश छन्। इसरोका अनुसार स्प्याडेक्स भविष्यमा मानव अन्तरिक्ष उडान तथा उपग्रह सेवा मिशनहरूको लागि एक महत्वपूर्ण प्रविधि हो। दक्षिण कोरियाली अदालतले महाभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक योल विरूद्ध पक्राउ पूर्जी जारी गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार पक्राउ पूर्जी देशमा सैन्य शासन लागू गर्ने उहाँको छोटो प्रयासको सम्बन्धमा जारी गरिएको हो। युनले यस महिना नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्नुभएको थियो। उहाँको उक्त कार्यलाई लिएर संसदले उहाँलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटायो, तर महाभियोग पुष्टि गर्ने कि नगर्ने संवैधानिक अदालतको फैसला विचाराधीन रहेको छ। दक्षिणपन्थी नेता युनले विद्रोहको आपराधिक आरोपको सामना गरिरहनु भएको छ। निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपूछका लागि उपस्थित हुन असफल भएपछि अनुसन्धानकर्ताहरूले हिजो पक्राउ पूर्जीको माग गरेका थिए। चिनिया राष्ट्रपति सी जिनपिङले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा विश्व शान्ति प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सीले अन्तर्राष्ट्रिय परिस्थिति जस्तो सुकै परिवर्तन भए पनि चीन सुधारलाई थप व्यापक रूपमा गहिरो बनाउन र विकासलाई प्रवर्धन गर्न दृढ रहने बताउनु भएको हो। सन् 2022 फेब्रुअरीमा छिमेकी युक्रेनमा पुटिनले पूर्ण आक्रमण गर्नुभएपछि चीनले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूको विपरीत आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको बताइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सन् 2024 11,40,000 भन्दा बढ़ी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मंगलबार बिहानसम्मको तथ्याङ्क अनुसार 11,47,024 जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् 2023 तुलनामा 14% भन्दा बढ़ीले पर्यटक आगमन वृद्धि भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो। सन् 2019 11,97,191 विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। नागरिक उड्डयन प्राधिकरणले सी पोर्टल प्रणाली सञ्चालनमा ल्याएको छ। वायु सेवाहरूका गतिविधिहरूलाई नियमनकारी निकायको रूपमा अनलाइनबाटै निगरानी गर्नका लागि नयाँ सिस्टम प्रयोगमा ल्याइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको 26 वार्षिकोत्सवको अवसरमा उडानलाई चुस्त बनाउन यो सिस्टम प्राधिकरणले सञ्चालनमा ल्याएको हो। नेपालमा हाल 28 एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। आन्तरिकतर्फ 21 कम्पनी मध्ये 19 नियमित उडान गरिरहेका छन्। वैदेशिक रोजगार बचत पत्र 2086 सी क को बिक्री निकै न्यून भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गत मंगिर 12 गते जारी गरेको 50 करोड़ बराबरको बचत पत्र आइतबार बिक्री बन्द भएको हो। यो बचत पत्र करिब 11% मात्रै बिक्री भएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचत पत्र 5 करोड़ 42 लाख बराबरको मात्र बिक्री भएको छ। कार्यालयले जारी गरेको 2 अर्ब बराबरको नागरिक बचत पत्र 2086 क भने 70% बिक्री भएको छ। नागरिक बचत पत्रमा 7.5 र वैदेशिक रोजगार बचत पत्रमा 8.5% ब्याज तोकिएको छ। बचत पत्रको ब्याज प्रत्येक 6 महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुने व्यवस्था रहेको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक 33.08 अंकले घटेको छ। यस दिन नेप्सेक परिसूचक 1.26% घटेर 2576.50 बिन्दुमा कायम भएको छ। मंगलबार 308 कम्पनीहरूका 1,31,74,000 किता शेयरहरू 5,67,46,86,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा वित्त कम्पनीको शेयर मूल्य उच्च अंकले घटेको छ भने अन्य समूहको उपसूचक 0.06% वृद्धि भएको छ। यस दिन बजारमा 3 कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। नेपाली बजारमा सोमबारको तुलनामा मंगलबार सुन र चाँदीको मूल्य केही घटेको छ। यस दिन सुन प्रति तोला 1,000 रुपियाँले घटेर 1,49,600 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
अग्रता जोगाउन नसक्दा च्याम्पियन बनिसकेको नेपाल पुलिस क्लब ललित स्मृति एन्फा U18 युथ लीगको अन्तिम खेलमा न्युरो टीम एनआरटीसँग 2-1 पराजित भएको छ। हारपछि 22 खेलबाट 48 अंक जोडेको पुलिस शीर्ष स्थानमा रह्यो। जित दर्ता गरेको एनआरटीले समान खेलबाट 47 अंकका साथ दोस्रो स्थानमा रहेर लीग अन्त्य गरेको छ। मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन पुकार गोले र अर्जिन तामाङले गोल गरे। पुलिसका लागि सुभाष बमले गोल गरे। मंगलबार नै सम्पन्न अर्को खेलमा संकटाले एपीएफ विरूद्ध 3-1 गोलको जित निकाल्यो। जितसँगै 22 खेलमा 45 अंक जोडेको संकटाले तेस्रो स्थानमा रहेर लीग अन्त्य गरेको छ। पराजित एपीएफ समान खेलबाट 32 अंकका साथ छैठौं स्थानमा रह्यो। संकटालाई जित दिलाउन सुदीप लामा, दिलान लिम्बु र कृष्ण बहादुर आले गोल गरे। एपीएफका लागि सुनिल थिङले गोल गरे। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन सिंह एरीले आगामी साताबाट शुरू हुने जे ट्रफिक मेन्स एलिट कप प्रतियोगिता गुमाउने भएका छन्। दिपेन्द्रले युएमा आयोजना हुने अन्तर्राष्ट्रिय लीग T20 आईएल T20मा सहभागी हुन शुक्रबार त्यसतर्फ जाने भएकाले एलिट कप गुमाउने भएका हुन्। दिपेन्द्र नेपालको घरेलु प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबको कप्तान हुन्। दिपेन्द्रलाई आईएल T20 को साबिक विजेता गल्फ ज्यान्ट्सले यस संस्करणको लागि रिटेन गरेको हो। आईएल T20 प्रतियोगिता पुस 27 गतिबाट शुरू हुनेछ। दिपेन्द्र गत संस्करण नाभिभियाका कप्तान जेहार्ड रामक्सको स्थानमा टीममा अनुबन्धित भएका थिए। गत संस्करण ज्याटर्स च्याम्पियन भए पनि दिपेन्द्रले कुनै पनि खेलमा मौका पाएनन्। यो संस्करणको आईएल T20मा नेपालका अर्का अलराउण्डर कुशल मल्ल पनि डेजर्ट भाइफर्स टीममा अनुबन्धन भएका छन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बदली रहनुको साथै बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22.8, न्यूनतम 7.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 18.4, न्यूनतम 5.4 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 18.5, न्यूनतम 9.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 21.6, न्यूनतम 8.9 डिग्री सेल्सियस। र दिपायलको अधिकतम तापक्रम 23.2, न्यूनतम तापक्रम 8.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा पहिलो पटक स्तन क्यान्सरको वंशानुगत परीक्षण जीन सिक्वेन्सिङ सफल। नेपाललाई बाल विवाह मुक्त राष्ट्र बनाउने अभियान शुरू। अभियानको संकल्प पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षर। सन् 2024मा 11,40,000 भन्दा बढ़ी पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोद्वारा स्पेस डकिङ प्रयोग मिशन सफलतापूर्वक प्रक्षेपण। र नेपाल पुलिस क्लब ललित स्मृति एन्फा अण्डर 18 युथ लीगको अन्तिम खेलमा न्युरो टीम एनआरटीसँग पराजित। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।